नमस्कार, कार्यक्रम वातावरण डबलीबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म नवीन लुइटेलको। यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड र विश्व वन्यजन्तु कोष WWFको हरियो वन कार्यक्रमको सहयोगमा रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो कार्यक्रम काठमाडौँमा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज लगायत रेडियो म्याग्दीकाली म्याग्दी, हिमचुली एफएम पोखरा, रेडियो मर्स्याङ्दी लमजुङ र रेडियो गोर्खा गोर्खाबाट पनि सुन्न सक्नुहुन्छ। वातावरणसँग सम्बन्धित मुद्दामा केन्द्रित रहने यो कार्यक्रममा आज हामी वन जङ्गलमाथि आदिवासी जनजातिको पहुँच र उनीहरूका क्रियाकलापले जलवायु परिवर्तनमा पारेको प्रभावका बारेमा चर्चा गर्नेछौँ। जलवायु परिवर्तनको चपेटामा विश्व नै परिरहेको छ। वन जङ्गलको विनाश, कोइला, खनिजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकरण आदि जस्ता क्रियाकलापहरू जलवायु परिवर्तनका कारकहरू हुन्। अघिल्लो कार्यक्रममा हामीले जलवायु परिवर्तनको बारेमा जानकारी गराएका थियौँ। आजको कार्यक्रममा हामी यसका असरका सन्दर्भमा एक सामग्री प्रस्तुत गर्दैछौँ। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी रोहित खतिवडा।
जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन्, तर हालका दिनमा विश्वमा जलवायु परिवर्तनले मानव जीवन, सामाजिक आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ। फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिम पहिरो, सुक्खा जस्ता प्राकृतिक विपदको जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजिकका भूभागमा मात्र होइन, यसको नकारात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ। हिमनदी विश्व तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन्। तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ। साबिकको समयभन्दा पहिले बिरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ। यसले गर्दा पंक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुन गई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ। उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा तथा लामखुट्टे जस्ता रोगवाहक किरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ। तराईमा अत्याधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रम विस्तार हुँदै तीव्रता उन्मुख छ। यसबाट प्रकोपजन्य जोखिम त उत्पन्न भएको छ नै, नागरिक सुरक्षा र संरक्षण थप समस्या जस्तै नयाँ र असाध्य रोग फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारणबाट भोकमरी हुन गई व्यापक बसाइसराई देखा पर्ने निश्चित छ र यसको सुरुवात भइसकेको पनि छ। उदाहरणका लागि वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भूक्षय र खडेरी जस्ता प्रकोपका घटना बढ्दै गएका छन्। पहाडी भागमा व्यापक बाढी पहिरो जानका साथै ससाना खोल्सा, मुलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। यसै गरी तापक्रमको वृद्धिसँगै झिँगा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्गु, इन्सेफ्लाइटिस जस्ता सरुवा रोगको प्रकोप बढ्नका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ नयाँ झार तथा रोग किराको आगमनले नकारात्मक असर पारेको छ। तापक्रमका साथै वर्षातको समयमा मात्रा अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षा थप नकारात्मक प्रभाव देखिन थालेको छ। जलवायु परिवर्तित अवस्था अनुसार खेतीपातीमा सुधार गर्ने सिप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन्। नेपालमा प्रतिवर्ष औसत 0.04 डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धेरै बढी हो। यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ। हिमपातको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टटकारो प्रभाव हो भन्न सकिन्छ। नेपालमा 20 त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन्। जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेको समूहलाई अझ कठिनाई बेहोर्न सक्दछ। उदाहरणका लागि दक्षिण पूर्वी एसियामा करिब 22.10 करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको छ। यस क्षेत्रको गरिब खास गरी सामुद्रिक तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्दछन्। यी गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमिन छ अथवा यिनीहरू ज्याला मजदुरी वा सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन्। यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरू अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्ने गरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति दक्षता, सिप र पहुँच पुग्दैन।
भन्नुहुन्थ्यो सहकर्मी रोहित खतिवडा। हामी वन जंगलसँगै डढेलो बाढी पहिरोका कुरा गर्छौं। मानवीय विभिन्न क्रियाकलापका कारण भूक्षय बाढी पहिरो जाने गर्छ। वन जंगल संरक्षण गर्न नसक्दा विभिन्न अप्ठ्यारा परिस्थिति हामी भोग्न बाध्य भएका कुरा हामी बढी प्राथमिकताका साथ दिने गर्छौं। तर वन जंगल नजिकैका आदिवासीहरूले वन जंगललाई फडानी गरे, रूख काटे, त्यहाँका जनावर मारे भन्ने खालका समाचारलाई हामी बढी प्राथमिकता दिन्छौं। तर ती आदिवासीको बाध्यता र व्यवस्थाका कुरा कम नै समेट्ने गर्छौं। आज हामी वन जंगलभित्र आदिवासी जनजातिको पहुँच, उनीहरूले गर्ने क्रियाकलापले वन जंगलमा पार्ने प्रभाव र जलवायु परिवर्तनमा यसको सम्बन्धका विषयमा चर्चा गर्छौं। आदिवासी जनजातिको वनभित्रको पहुँचका विषयमा केही समयदेखि अध्ययन गर्दै आउनुभएका संरक्षणविद जैलव राईसँग उहाँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा मानवशास्त्र अध्यापन पनि गराउनुहुन्छ। वन जंगलभित्र आदिवासी जनजातिको पहुँचलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
नवीनजी, यो विषय अब वास्तवमा अभ्यासको हिसाबले अब धेरै लामो समयदेखि उठाउनु पर्ने विषय थियो। तर विगत लगभग 20 वर्षपछि भनौँ, अथवा चाहिँ यो बहुदलीय प्रजातन्त्रको पुनस्थापना पछाडि चाहिँ यो विषय केही न केही रूपमा अब हाम्रा अब विद्वानहरू अथवा अध्ययन गर्ने अनुसन्धानकर्ताहरू अब पोलिसी मेकरहरूले यो विषयलाई केही न केही रूपमा अब समेट्नुपर्छ र यो विषय एउटा जटिल विषय हो भन्ने हिसाबले उठाउँदै आएका छन्। यद्यपि अब अहिलेसम्म पनि वास्तवमा अब यो आदिवासी जनजातिहरू र चाहिँ वरिपरि रहेका स्रोतहरू, खास गरी वन जङ्गलको कुरा तपाईँ गर्दै हुन्छ, त्यसो हुँदा वन जङ्गलसँग जोड्ने हो भने यो विषय अझै पनि राम्ररी बुझ्ने र यो बुझेर वास्तविकता आदिवासी जनजाति र स्रोतसँगको सम्बन्ध कसरी जोडिएको छ भन्ने विषयलाई राम्ररी विश्लेषण व्याख्या गरेर यो अनुसारको नीति नियम सँगै कार्यक्रमहरू चाहिँ अझै पनि आउन सकेका छैनन् नदीजी। छोटोमा भन्नुपर्दा
त्यसभित्र अथवा भनौँ न वन जङ्गल वरपर बस्ने आदिवासीहरूको अवस्था चाहिँ कस्तो छ त? उनीहरूले के कस्ता क्रियाकलापहरू गर्न बाध्य भएका छन्?
अब यो बहुत जटिल छ नवीनजी। यो मान्छेको अब हेर्ने दृष्टिकोण चाहिँ फरक फरक हुन्छ होइन। तर अब यसलाई चाहिँ वास्तवमा आदिवासी जनजातिहरूको आँखाबाट, उनीहरूको चाहिँ एउटा चाहिँ लाइभलीहुड अथवा जीविकोपार्जनको आँखाबाट हामी हेर्ने हो भने यो चाहिँ वास्तवमा राज्य र विभिन्न हिसाबले आएका परियोजनाहरूको आँखाबाट हेर्दा चाहिँ वास्तवमा आदिवासी जनजातिहरूको अब जीविकोपार्जनको अधिकार चाहिँ ठुलो समस्यामा परेको देखिन्छ। जस्तो किन भन्नुहुन्छ भने, पहिलो कुरा चाहिँ अब राज्यले जे जति प्रकारका नीतिहरू अवलम्बन गरेका छन् गरेको छ, ती सबै नीतिहरूले आदिवासी जनजातिहरूको त्यो स्रोतसँगको सम्बन्ध कस्तो छ, त्यो स्रोतसँग उनीहरूको चाहिँ सांस्कृतिक सम्बन्ध कस्तो छ भन्ने विषयलाई त्यति ख्याल गरेको देखिँदैन। जस्तो उदाहरणको रूपमा भन्यो भने, जस्तो हामीले राउटेको कुरा धेरै सुन्यौँ, योभन्दा केही महिना अगाडि राउटेको ठुलै अब वन विनाश गर्ने चाहिँ राउटे हुन् भन्ने हिसाबले मिडियाहरूमा आयो, त्यो देखियो, राउटेहरू चाहिँ अब जेलमा पनि परे। अब हामीले त्यस्तै गरी अब चेपाङको कुरा गर्ने हो भने, अब चेपाङहरू चाहिँ भूमिहीन भएका छन्, उनीहरूले दुःख पाएका छन्, गरिब भएका छन् भन्ने कुरा हामी सुनिराखेका छौँ, देखिराखेका छौँ। चितवन वरिपरिको कुरा गर्ने हो भने, त्यहाँका बोटेहरू, माझीहरू, मुसरहरू चाहिँ भूमिहीन छन्, उनीहरूको जीविकोपार्जन समस्यामा छ भन्ने कुरा हामी देखिराखेका छौँ, पढिराखेका छौँ होइन। अब यी यस्ता कुराहरूसँग हामीले वास्तवमा जोड्ने हो भने चाहिँ आदिवासी जनजातिहरूको चाहिँ वास्तवमा उनीहरूको चाहिँ स्पिरिट के हो, स्रोतसँगको सम्बन्ध के हो, उनीहरूको संस्कृतिले चाहिँ उनीहरूको चाहिँ परम्पराले वरिपरि रहेका स्रोतलाई कसरी डिफाइन गर्छ, त्यसको संरक्षण गर्नलाई उनीहरूले के गरेका छन्, के गर्न सक्छन् भन्ने कुरालाई भन्दा पनि अलिकति अब अहिलेसम्मको स्रोतको व्यवस्थापनका कुराहरू चाहिँ के भयो त भन्दा, मोर रेगुलेटरी खालको, सो कन्ट्रोल गर्ने खालको, वास्तवमा स्थानीय समुदायहरू अथवा चाहिँ आदिवासी जातिहरू चाहिँ स्रोतको विनाश गर्ने वस्तुहरू हुन् अथवा चाहिँ अब पानी हुन्, उनीहरूले चाहिँ विनाश गर्छन्, उनीहरू संरक्षण गर्न जान्दैनन् भन्ने हिसाबले राज्यले रेगुलेटरी तरिकाको चाहिँ पोलिसीहरू बनाएको कारणले गर्दा के भयो त भन्दा, वास्तवमा मान्छेले भनेअनुसारको केही बिहेभियर भएको पनि देखिन्छ। त्यो किन भयो त भन्नुहुन्छ भने, राज्यले के गर भन्दा, आदिवासी जनजातिले संरक्षण गर्न सक्दैन, यसले विनाश मात्रै गर्छ भनेपछि त्यस्तो खालको पोलिसी बनायो, जसले गर्दा के भयो त भन्दा, आदिवासी जनजातिहरूले त्यो स्रोतमाथिको पहुँच, त्यो स्रोतमाथिको आधिपत्य अथवा ओनरसिप भनौँ न, त्यो ओनरसिप उसले लुज गरेपछि के भयो त भन्दा, यो स्रोत मेरो होइन भन्ने भावना पनि विकास भयो एउटा चाहिँ। त्यसले गर्दा पनि वास्तवमा अब मान्छेले अब व्याख्या गर्ने, विश्लेषण गर्ने अथवा हेर्ने दृष्टिकोणमा चाहिँ एक प्रकारको चाहिँ नकारात्मक कुराहरू सृजना भएको देखिन्छ। भने अर्कोतिर चाहिँ कति ठाउँहरूमा के भयो त भन्दा, आदिवासी जनजातिहरूको जुन परम्परागत जीविकोपार्जनका अभ्यासहरू छन् ती अभ्यासहरूलाई चाहिँ वास्तवमा स्रोतको संरक्षण गर्ने व्यवस्थापन गर्ने कुराहरूले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ असर गरेको देखिन्छ। जस्तो उदाहरणको रूपमा सामुदायिक वनकै कुरा गर्ने हो भने सामुदायिक वनलाई हामीले एकदम पोजिटिभली लिएका छौँ, यो राम्रो हो, सही पनि हो। सामुदायिक वनको अवधारणाले नेपालमा वन विनाशको चाहिँ अब रोकियो, वनको विनाश रोकियो र त्यसले गर्दा वन चाहिँ खास गरी पहाडी क्षेत्रमा वनहरूको मात्रा चाहिँ बढ्यो, संरक्षण भयो भन्ने कुरा त भयो। तर यदि आदिवासी जनजातिहरूको अधिकार जीविकोपार्जनसँग जोड्ने हो भने तपाईँ हेर्नुहोस् न, राउटेहरू राउटेहरूले चाहिँ किन यो सामुदायिक वनभित्र उडेर आउन सकेनन्? अथवा चाहिँ हामीले राष्ट्रिय निकुञ्ज जुन चाहिँ अब प्राकृतिक स्रोतको विनाश भयो, विनाश हुन्छ, जैविक विविधताको विनाश हुन्छ, विनाश भयो भन्ने हिसाबले जुन चाहिँ राष्ट्रिय निकुञ्जहरूको स्थापना भयो त्यसले के गर्यो त आदिवासी जनजातिहरूको अधिकारलाई, उनीहरूको लाइभलीहुडलाई के गर्यो भन्ने कुरा हामी सरस्वती हेर्ने हो भने पोलिसीलाई बिर्स भने अभ्यासबाट हेर्दा मान्छेले सबै हेर्दा चाहिँ हो साँच्चै नै आदिवासी जनजातिले चाहिँ विनाश गरेका रहेछन् गर्ने रहेछन् उनीहरूले भन्ने खालको आँखाबाट हेर्न सक्छ। त्यो खालको दृष्टि हामीले देख्छौँ होइन, त्यो खालको चाहिँ भ्यू हामी पाउँछौँ। तर हामीले वास्तवमा उनीहरूको चाहिँ सांस्कृतिक अन्तर्सम्बन्ध र उनीहरूको चाहिँ एउटा चाहिँ ऐतिहासिक सम्बन्धलाई हेर्ने हो भने त्यो कुरा चाहिँ वास्तवमा अझै पनि नेपालको राष्ट्रिय नीति कानुनहरूले अझै समेट्न सकेको छैन भन्ने मलाई लाग्छ नवीनजी।
अब जस्तै कुनै जङ्गलमा कुनै जनावर मरेको समाचारले प्राथमिकता पाउँछ, ती खबरहरू बाहिर आउँछन् होइन, यति धेरै रुख कटानी भयो, वन जङ्गल फडानी भयो भन्ने समाचार धेरै प्राथमिकता साथ आउँछ। अनि त्यस्तै गरी एउटा कुनै जनावरले चाहिँ बाहिर आएर गाउँमा पसेर व्यक्तिलाई मारेको अथवा घाइते बनाएको अथवा उसको अन्नबाली खाइदिएको कुराहरू चाहिँ किन अलिकति कम प्रचारमा आउँछ होला?
अब होइन, प्रचारमा त नवीनजी कम आउने त होइन, यो प्रचारमा आउँछ। तर के कुरा चाहिँ प्रचारमा आएछ, के कुरा प्रचारमा आएको छैन भन्ने कुरा हो। तपाईँले दुईवटा कुरा गर्नुभयो जस्तो लाग्छ। एउटा चाहिँ अब जङ्गली जनावरहरू त राष्ट्रिय निकुञ्ज बन्यो, के बन्यो के बन्यो, मार्ने क्रम त घटाएको छैन भन्ने कुरा तपाईँले गर्नुभयो एउटा चाहिँ होइन। अर्को चाहिँ जङ्गली जनावरले बाहिर आएर चाहिँ अब मान्छेको सम्पत्ति मान्छेलाई नै मार्ने काम गर्छ भन्ने कुरा गर्नुभयो। अब त्यो पहिलो विषयको कुरा गर्दा जस्तो जङ्गली जनावर किन मारिन्छ त, किन मर्छन्? यत्रो सुरक्षा सेनाहरू, यत्रो कर्मचारी खटिँदै पनि खटाउँदा खटाउँदा पनि किन मारिन्छन्, किन मर्छन् भन्ने कुरा गर्दा चाहिँ वास्तवमा यो जङ्गली जनावर मार्ने केही न केही रूपमा हामीले हेरेका छौँ, देखेका छौँ, पढेका छौँ। जस्तो चितवनकै कुरा गर्ने भने कति चेपाङहरू, कति बोटेहरू, कति आजीहरू चाहिँ अब यो पोचिङमा इन्भल्भ भए भन्ने कुरा सुन्छौँ। जस्तो हामीले चाहिँ उता अब यो बर्दियाको कुरा गर्ने, बर्दिया राष्ट्र निकुञ्जको वरिपरिको कुरा गर्ने भने त्यहाँका कति सोनाहरू चाहिँ ले चाहिँ अब यो कोचिङमा चाहिँ इन्भल्भ भयो भनेर उनीहरूलाई चाहिँ कारवाही गरेको, उनीहरूलाई चाहिँ जेल पठाएका घटनाहरू हामी देख्छौँ, पढ्छौँ, सुन्छौँ। यो कुरा लाइटमा आउँछ, हेर्नुहोस्, यो आउँछ होइन, मिडियामा नआउने होइन, यो कुरा आउँछ। तर हामीले हेर्नुपर्ने कुरा के हो त भन्दा वास्तवमा त्यो बोटे माझी सोनाहा या कुनै पनि समुदाय या चेपाङले त्यो पोचिङ किन गर्छ, अथवा त्यो भित्र जङ्गलमा भएको जनावर किन मार्छ, ऊ मार्नमा किन इन्भल्भ हुन्छ, यदि भएको छ भने भएको छ भने किन हुन्छ भन्ने कुरा चाहिँ हामी गहिरिएर हेर्न सक्ने हामीसँग वास्तवमा त्यो खालको मेकानिजम पनि छैन राज्यमा होइन। र मेकानिजम भए पनि त्यसलाई हेर्नुपर्छ गहिरिएर, वास्तवमा यसको चाहिँ खास जरो के हो, यो मार्न लगाउने मान्छेको हो, यो मार्ने चिजको के हो, मार्ने मानव लगाउने प्रक्रिया के हो भन्ने कुरामा हामी गहिरिएर जान सक्दैनौँ, जाँदैनौँ पनि। इभन मिडियाका साथीहरू पनि यो कुरालाई गहिरिएर जान एउटा चाहिँ सुन्न पनि गाह्रो छ, अर्को चाहिँ सके पनि त्यो भित्र जाने थुप्रा अरू पोलिटिकल प्रेसरका कुराहरू, पावर रिलेसनका कुराहरू, पावर गेमका कुराहरूले गर्दा पनि त्यो जान सम्भव छैन। त्यसो भन्दा यदि मारेको कुरा मिडियामा आयो भने पनि हामीले थाहा पायौँ भने, पब्लिकले थाहा पायौँ भने के थाहा पाउँछौँ भने जसले मारेको छ, जसले बन्दुक चलाएको छ, जसले चाहिँ हतियार चलाएर त्यहाँ मारेको छ, त्यो मात्रै देख्छौँ हामीले, त्यो मात्र देख्छौँ होइन। त्यसो हुँदा त्योभन्दा भित्री हामीले नदेखिने वास्तविकता मार्न लगाउने मान्छेको भन्ने कुरा हामी थाहा पाउन गाह्रो छ। यसका थुप्रै कारणहरू छन् होइन, एउटा कुरा तपाईँले त्यो गर्नुभयो। त्यसो हुँदा अर्को दोस्रो कुरा के हो त भन्दा, यस्ता अब संरक्षित क्षेत्रको कुरा गर्दा खास गरी राष्ट्रभुञ्ज या संरक्षित क्षेत्रमा वरिपरि बसेका आदिवासी जनजाति या स्थानीय समुदायहरूको अब जीविकोपार्जनको कुराहरू, जो बाली नाली भयो, मान्छे नै भयो, जनावरहरूले आउँछन् मार्छन्, अब त्यो कुरा एउटा अर्को विषय होइन। त्यो विषयमा अब केही मिडियामा आउँछन् होइन, केही मिडियामा आउँछन्, तर त्यो कुरालाई के हुँदैन त, त्यो कुराको व्याख्या कसरी हुँदैन त भन्दा, त्यो मान्छेहरू वरिपरिका मान्छेहरूले त्यो मारेपछि के गर्छन् भन्ने कुराको केही मिडियामा आउँछ, त्यो कुरा केही हामी सुन्छौँ, पढ्छौँ, लेख्छौँ पनि, तर वास्तवमा मान्छेले किन त्यसो गर्छन् भन्ने कुराको व्याख्या हामी गर्दैनौँ। जस्तो उदाहरणको रूपमा चितवनमा कुनै पनि गैँडाले आफ्नो बाली नाली क्षति गर्यो भने या आफ्नो परिवार कुनै व्यक्तिलाई आफ्नो घर घरलाई विनाश गर्यो भने घर परिवारको कुनै व्यक्तिलाई घाइते बनायो भने मार्यो भने त्यो मान्छे त्यो गाउँको मान्छे अथवा त्यो घरको मान्छे के गर्छन् त भने राज्यसँग गएर हामीलाई कम्पेन्सेसन दिनु पर्यो भनेर उनीहरू माग गर्छन् अथवा धेरैसम्म उनीहरू अर्गनाइज भएका छन् भने उनीहरूले चाहिँ के गर्न सक्लान् भने जुलुस लाउलान् नारा लाउलान् गएर चाहिँ राष्ट्रिय निकुञ्ज विभाग अथवा त्यहाँको चाहिँ अब स्थानीय वार्डन कार्यालयमा बन्द गर्लान् अथवा रोडमा निस्केर चक्काजाम गर्लान् त्यो कुरा हामी देख्छौँ मिडियामा आउँछ त्यो कुरा अब गर्नुपर्ने कुरा चाहिँ वास्तवमा बहसमा ल्याउनु पर्ने कुरा चाहिँ के होला जस्तो लाग्छ भने नवीनजी किन मान्छेले त्यसरी बन्द गरे त किन मान्छेले जुलुस लगाउँछन् किन मान्छेले त्यो विनाश गर्यो भने त्यो जङ्गली जनावरले विनाश गरेको विरुद्धमा उनीहरूले केही कुरा कम्पेन्सेसन माग गर्छन् भन्दा चाहिँ वास्तवमा सोझो तरिकाले भन्दा चाहिँ आदिवासी जनजातिको अधिकारको कुरासँग जोड्ने हो भने चाहिँ उनीहरूसँग के छैन भन्नुहुन्छ भने त्यो स्रोतसँग जो बाघ गैँडा या जे हो जङ्गली जनावर त्यो बसेको ठाउँलाई त्यो जङ्गललाई मेरो हो त्यो जङ्गल हो यो अनरसिपको हिसाबले मेरो हो यो हाम्रो जङ्गल हो भन्ने खालको अनरसिप फिलिङ उनीहरूमा छैन त्यसले गर्दा त्यसले के फिल गर्छ भने त्यो भित्र बसेको बाघ पनि गैँडा पनि जङ्गली जनावर पनि राज्यको हो त्यो राज्यको चिजले मेरो विनाश गर्यो त्यसो हुँदा अब राज्यको चिजले गरेको विनाश मैले कम्पेन्सेसन उसँग माग्नुपर्छ राज्यले दिनुपर्छ भन्ने त्यो एउटा छोटो मोटिभबाट चाहिँ उनीहरू गाइड भएका कुराहरू हामीले मिडियामा सुन्छौँ अब यसो हुँदा नवीनजी वास्तवमा यो स्रोत र आदिवासी जनजातिको अधिकारको कुरा जीविकोपार्जनको कुरा तपाईँले अघि सुरुवातमा क्लाइमेट चेन्जको अथवा जलवायु परिवर्तनको कुरा पनि छोटो सुनाउनु भयो त्यो सुने मैले यी सबै कुराहरूलाई जोड्ने हो भने वास्तवमा आदिवासी जनजातिहरूको संस्कृति उनीहरूको प्राकृतिक स्रोतसँग अन्तर सम्बन्ध उनीहरूको चाहिँ आफ्नो इन्स्टिट्युसन उनीहरूको चाहिँ आफ्नो संस्थाहरू छ उनीहरूको समाजमा उनीहरूको संस्कृतिमा उनीहरूको चाहिँ इतिहासमा एकताको इन्स्टिट्युसन छ ती इन्स्टिट्युसनले कसरी चाहिँ ती स्रोतको विनाश गर्छ कसरी गर्दैन कसरी संरक्षण गर्छ कसरी गर्न सक्दैन के कुरा गर्न सक्यौँ भने उनीहरूले चाहिँ वास्तवमा यो स्रोतको विनाश गर्ने भन्दा संरक्षण गर्न सक्छन् भन्ने कुरा चाहिँ मिहीन रूपमा व्यक्त गर्ने विश्लेषण गर्ने र चाहिँ एकदमै अनेस्टली ती कुराहरूलाई पोलिसीमा ल्याउनुपर्छ त्यसलाई इम्पावर गर्नुपर्छ त्यसलाई क्यापासिटेट गर्नुपर्छ त्यसलाई चाहिँ इन्हान्स गर्नुपर्छ त्यसलाई आइडेन्टिफाई गर्नुपर्छ भन्ने कुराहरूको वास्तवमा मिहीन विश्लेषण र त्यसको चाहिँ अब पोलिसीमा ल्याउने कुराको इमान्दारिता चाहिँ वास्तवमा नवीनजी भएको छैन भन्ने मलाई लाग्छ यद्यपि केही कुराहरू सुरु चाहिँ भएका छन् ती कुराहरूलाई अब समेट्नुपर्छ यो कुरा वास्तवमा जल्दो जल्दो विषय रहेछ यसलाई समेट्नुपर्छ भन्ने खालको अब विश्वास चाहिँ बिस्तारी त्यो जाग्न थालेको देखिन्छ नवीनजी यो वास्तवमा आउने कुरा चाहिँ कहाँबाट आयो त भन्दा विभिन्न हिसाबले अन्तर्राष्ट्रिय स्तरमा भएका नीति नियमहरू पोलिसीहरू कन्भेन्सनहरू डिसिजन्सहरूबाट पनि इन्फ्लुएन्स भएका छन् एउटा चाहिँ अर्को कुरा चाहिँ नेपालमा नै पनि विभिन्न आदिवासी जनजातिहरू विभिन्न हिसाबले अर्गनाइज हुने आफ्नो अधिकारहरूको खोजी गर्ने आफ्नो अधिकारको बारेमा बहस गर्ने आफ्नो अधिकारको बारेमा चाहिँ उनीहरूले छलफल गर्ने र विभिन्न स्टेक होल्डर अथवा विभिन्न चाहिँ अब पोलिसी मेकर्सहरूसँग पोलिटिसियनसँग यो बारेमा चाहिँ छलफल गर्ने प्रक्रियाले पनि यो विषय बिस्तारी गम्भीर रहेछ भन्ने खालको महसुस र छलफल चाहिँ वास्तवमा सुरु भएको जस्तो चाहिँ मलाई लाग्छ नवीनजी
अब हामी आदिवासी जनजातिको अधिकारको कुरा गरिरहँदा होइन उनीहरूले गरेको क्रियाकलापले जलवायु परिवर्तनमा चाहिँ कस्तो प्रभाव पार्छ त
अब नवीनजी यसमा दुईटा कुरा सँगै गर्छ भन्छु मैले चाहिँ तपाईँको प्रश्न हेर्दा चाहिँ अब प्रभाव कसरी पार्छ भन्ने कुरा एउटा भयो होइन र अर्को चाहिँ अब वास्तवमा त्यो प्रभावबाट बच्नलाई के गर्नुपर्छ भन्ने दुईटा यो दुईटा कुराबाट अगाडि जाँदा वास्तवमा कुरा सही तरिकाले आउन सक्छ गर्न सकिन्छ होला भन्ने लाग्छ मलाई जस्तो एउटा चाहिँ जलवायु परिवर्तनको कुरा अहिले विश्वमा अब विश्व हुँदै नेपालमा पनि निकै तीव्र गतिमा अब अहिले वास्तवमा बाटोमा हिँड्दा पनि कुनै फोरममा जाँदा पनि हरेक मान्छेलाई म पनि जलवायु परिवर्तनको बारेमा बहस गर्छु अध्ययन गर्छु अनुसन्धान गर्छु लेख्छु पढ्छु भन्ने मान्छे नै पाइन्छ प्रायः सबै मान्छेले त्यही भन्छन् अब त्यसो हुँदा जलवायु परिवर्तन चाहिँ एक हिसाबले अब सबैको एउटा बहसको विषय छलफलको विषय अध्ययनको विषय बनेको छ त्यो राम्रो विषय भयो तर म एउटा मानवशास्त्रको विद्यार्थीको नातालाई चाहिँ म के देख्छु भने जलवायु परिवर्तनलाई अलिकति मोर टेक्निकल भ्यूबाट टेक्निकल आस्पेक्टबाट मात्रै मान्छेले बुझ्ने प्रयास गरेका छन् अहिलेसम्म जस्तो बाढी जान्छ पहिरो जान्छ यो हुन्छ त्यो हुन्छ होइन अब यो चाहिँ जलवायु परिवर्तन भइरहेको छ यसले गर्दा यस्तो असर गर्छ त्यसो हुँदा जङ्गल रोप्नु पर्यो यो गर्नु पर्यो भन्ने खालको त्यो टेक्निकल कुराहरूबाट चाहिँ अगाडि बढेको देखिन्छ एउटा चाहिँ त्यो अध्ययन गर्ने अनुसन्धान गर्ने बहस गर्ने छलफल गर्ने मान्छेको सङ्ख्या बढ्दा बढ्दै पनि त्यो देखिन्छ र अर्को कुरा हामीले गर्नुपर्ने चाहिँ के हो त भन्दा इम्पोर्टेन्टली चाहिँ यदि आदिवासी जनजातिहरूलाई जलवायु परिवर्तनको असरसँग जोड्ने हो भने आदिवासी जनजातिहरूसँग के खालको चाहिँ संस्था छ के खालको संस्था भन्नुको मतलब के हो भने उनीहरूको इन्टर्नल यो अहिलेको हाम्रो बुझ्ने संस्था होइन, उनीहरूको आफ्नो इन्स्टिट्युसन हामीले चाहिँ अब यो एन्थ्रोपोलोजीमा उनीहरूको सोसियल र कल्चरल इन्स्टिट्युसन भन्छौँ। त्यो उनीहरूको सोसियल र कल्चरल इन्स्टिट्युसन त्यस्तै उनीहरूको नर्म्स भ्याल्युजहरू उनीहरूको प्र्याक्टिसेसहरू कस्तो छ, त्यस्तै उनीहरूको इन्डिजिनियस नलेजहरू कस्तो छ भन्ने कुरा चाहिँ मिहिन खालको अध्ययन र त्यो त्यसलाई चाहिँ ती चिजहरूलाई चाहिँ वास्तवमा जलवायु परिवर्तनको असर यसको चाहिँ अब न्यूनीकरण अथवा यसको चाहिँ एडाप्टेसन्सको कुरासँग जोड्न आवश्यक छ। यो चाहिँ वास्तवमा यी कुराहरू चाहिँ वास्तवमा गहिरिएर अध्ययन गर्ने र यसलाई चाहिँ विभिन्न जलवायु परिवर्तनसँग जोडिएका नीति नियम बनाउने कुराहरूसँग जोड्ने कुराको चाहिँ अझै पनि अभाव छ। त्यो केही सुरुवात भएको त छ होइन, तर त्यो अझै पनि यो बहसमा यो डिस्कोर्समा चाहिँ बलियो तरिकाले आएको देखिँदैन। त्यसो हुँदा के देखिन्छ त भन्दा सरस्वती हेर्दा त्यो नहुनुको कारणले गर्दा अथवा त्यो नभएको कारणले गर्दा मान्छेहरूले के भन्छन् भने वास्तवमा जलवायु परिवर्तनको ठुलो सबभन्दा ठुलो चाहिँ अब कारक चाहिँ अब त्यहाँका स्थानीय समुदाय या चाहिँ आदिवासी जनजाति नै हुन्छन् किन उनीहरूले नै विनाश गर्छन् भन्ने तरिकाले यो एक प्रकारको बहस पनि अगाडि बढेको देखिन्छ। र अर्को चाहिँ अब इम्पोर्टेन्टली के भएको छ भने जलवायु परिवर्तनको ठुलो असर चाहिँ आदिवासी जनजातिले नै पर्छ है उनीहरूले नै पर्छ है भन्ने कुरा चाहिँ आएको छ। तर त्यो जलवायु परिवर्तनसँग बच्ने जलवायु परिवर्तनसँग विनाश जलवायु परिवर्तनको असरबाट बच्ने अध्ययन सरी ज्ञान अनुभव सिप पनि उनीहरूसँग नै छ है भन्ने कुरा चाहिँ बलियो तरिकाले अझै उठ्न सकेको छैन नवीनजी। त्यसो हुँदा उनीहरूको ती इन्स्टिट्युसनल मेकानिजम्स उनीहरूको नलेज उनीहरूको इन्डिजिनियस नलेज प्र्याक्टिसेस चाहिँ कसरी जलवायु परिवर्तनसँग लाइफसँग जुझ्ने खालको छ त त्यसलाई कसरी चाहिँ हामी क्यापासिटेट गर्न सक्छौँ त्यसलाई के कुरामा हामी इन्हान्स गर्न सक्छौँ भन्ने कुराको अलिक बलियो तरिकाले उठ्न सकेका छैन भन्ने मलाई लाग्छ नवीनजी।
अब कसरी जाँदा चाहिँ ठिक हुन्छ त?
अब यसमा अब नवीनजी नेपालको सन्दर्भमा मात्रै कुरा गर्ने हो भने चाहिँ अब वास्तवमा अब नेपाल यो मल्टिकल्चरल अब जियोग्राफिकली पनि डाइभर्स भएको हिसाबले जलवायु परिवर्तनको अब एउटै पोलिसी एउटै नीति एउटै रणनीति त सम्भव गाह्रो छ होइन, एक हिसाबले ब्रोडर नेसनल पर्सपेक्टिभ नेसनल फ्रेमवर्क त एक हिसाबले बन्ला। तर अब यसको चाहिँ जलवायु परिवर्तनसँग चाहिँ यसलाई न्यूनीकरण गर्ने या जलवायु परिवर्तनको असरबाट बच्नको लागि चाहिँ वास्तवमा नेपालमा प्लेस स्पेसिफिक कम्युनिटी स्पेसिफिक खालको चाहिँ अध्ययन अनुसन्धानहरू र त्यो अनुसारको चाहिँ नीतिहरू त्यो अनुसारको चाहिँ कार्यक्रमहरू आउनुपर्छ भन्ने मलाई लाग्छ। जस्तो मैले किन यो भन्दैछु भने उदाहरणको रूपमा चितवन वरिपरि बसेका बोटेहरू माझीहरूलाई कसरी जलवायु परिवर्तनको असरबाट बचाउने अथवा त्यो जलवायु परिवर्तनको असरसँग बच्ने उनीहरूको के क्षमता छ के खालको चाहिँ उनीहरूसँग अनुभव छ ज्ञान छ भन्ने कुरा, त्यही मास्तिर अलिक पहाडतिर आउने भने चेपाङको अनुभवको कुरा अथवा चाहिँ अलिक हिमालतिर जाने हो भने शेर्पा समुदायहरूको तामाङ समुदायहरूको कुरा गर्ने हो भने यी फरक फरक समुदाय अब त्यस्तै अब तराईमा थारू समुदायको कुरा गर्ने हो भने यी फरक फरक समुदायहरू फरक फरक जियोग्राफिकल लोकेसन्समा स्पेसहरूमा बसेका समुदायहरूसँग फरक फरक खालका ज्ञानहरू छन् अनुभवहरू छन्। यदि उनीहरूको अनुभव ज्ञान अभ्यास उनीहरूको संस्थागत कुराहरू संस्थागत अभ्यासका कुराहरू उनीहरूसँग भएको आदिवासी अनुभवका कुराहरू ज्ञानका कुराहरूलाई अध्ययन गर्ने र ती अध्ययन गरेका कुराहरूले के ल्याउँछन् र उनीहरूसँग के खालको ज्ञान छ त्यो ज्ञानलाई कस्तो प्रकारको इन्हान्समेन्ट अथवा कसरी इन्हान्समेन्ट गर्दा अथवा उनीहरूलाई के खालको सहयोग गर्दा चाहिँ वास्तवमा जलवायु परिवर्तनबाट बच्न सकिन्छ भन्ने खालको फरक फरक ठाउँमा फरक फरक प्रकारको नीतिहरू फरक समुदायको लागि फरक प्रकारको नीति फरक प्रकारको प्रोग्रामहरू वास्तवमा डेभलप गर्न सक्यौँ र यो आँखाबाट यो डाइभर्स आँखाबाट हामीले बुझ्ने र त्यो खालको चाहिँ पोलिसी बनाउने काममा हामीले इनिसिएट गर्न सक्यौँ भने मलाई लाग्छ जलवायु परिवर्तनको खेलमा हामीले केही नयाँ कामहरू र वास्तवमा चाहिँ यसलाई समाधान गर्ने उपाय चाहिँ हामी निकाल्न सक्छौँ होला जस्तो मलाई लाग्छ। किनभने यो टेक्निकल आँखाबाट भन्दा पनि सोसियो कल्चरल आँखाबाट चाहिँ वास्तवमा जलवायु परिवर्तन हामीले हेर्ने हो भने अब यो विषय चाहिँ वास्तवमा हामीले समाधान गर्न सक्छौँ।
हुन्छ यहाँलाई
मेरो यो एन्थ्रोपोलोजीको आँखाबाट हेर्दा मलाई त्यस्तो जस्तो लाग्छ नवीनजी।
हुन्छ यहाँलाई यो समयको लागि धेरै धेरै धन्यवाद।
हस् हस् नवीनजी धन्यवाद। मैले मलाई पनि धेरै धेरै खुसी लाग्यो तपाईँले यो फोरममा जुन तपाईँको रेडियो सगरमाथाबाट चाहिँ यो आफ्नो विचारहरू चाहिँ जलवायु परिवर्तन र आदिवासी जातिको अधिकारलाई जोड्ने मौका दिनुभयो त्यसको लागि तपाईँ र रेडियो सगरमाथाको टिमलाई पनि म धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो फरेस्ट एक्सन नेपालका संरक्षणविद जयलव राई। उहाँसँग हामीले आदिवासी जनजातिको वन जंगलमा पहुँच र उनीहरूको क्रियाकलापले जलवायु परिवर्तनमा पारेको प्रभावका सन्दर्भमा कुराकानी गर्यौं। कार्यक्रम वातावरण डबली तपाईँ काठमाडौँमा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज लगायत रेडियो म्याग्दी खाली म्याग्दी, हिमचुली एफएम पोखरा, रेडियो मर्स्याङदी लमजुङ र रेडियो गोर्खा गोर्खामा सुन्न सक्नुहुन्छ। कार्यक्रम वातावरण डबली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड र डब्ल्यूडब्ल्यूएफको हरियो वन कार्यक्रम मार्फत रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडको माध्यमबाट अमेरिकी नागरिकद्वारा प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो। यहाँ चर्चा गरिएका विषयवस्तु प्रस्तुतकर्ताको जिम्मेवारी हो र युएसएड तथा अमेरिकी सरकारको धारणाको प्रतिनिधित्व गरेको मानिने छैन। यिनै सामग्री सँगसँगै हामी कार्यक्रम वातावरण डबलीको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रमका बारेमा प्रतिक्रिया र सुझाव छन् भने हामीलाई 5545680 र 5545681 फोन सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँ इमेलबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो इमेल ठेगाना हो rsbranch@gmail.com अथवा reporternavin@gmail.com। हवस् त, अर्को साता वातावरणका अन्य मुद्दामा छलफल गर्न आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि म नवीन लुइटेललाई बिदा दिनुहोस्। नमस्कार।